यदि तपाईँले आफ्नो आँखाको दृष्टि गुमाउनु भयो भने तपाईँ के गर्नुहुन्छ? निसङ्कोच तपाईँ आँखा चिकित्सक कहाँ आँखा हस्पिटलमा जानुहुन्छ र डाक्टरलाई तपाईँको आँखाको समस्या तपाईँले बताउनुहुन्छ र त्यही बमोजिम डाक्टरले तपाईँको आँखाको चेक जाँच गरेर त्यही बमोजिम तपाईँलाई सल्लाह र औषधि प्रदान गर्नुहुन्छ। तर तपाईँ आत्मिक रूपमा अन्धो हुनुहुन्छ, तपाईँलाई यी सबै औषधि यी परामर्शहरूले केही अर्थ राख्दैन। मैले यी कुरा भनिरहँदा कि तपाईँले आफ्नो शारीरिक आँखा बन्द गरेर तपाईँको हृदयका आँखाले संसार हेरेको ती आँखाको कुरा म गरिरहेको छैन। मैले आत्मिकी आँखाको कुरा गरिरहेको छु कि तपाईँले आफ्नो सृष्टिकर्ता परमेश्वरलाई देख्ने उहाँको महानतालाई चिन्ने आँखाको म कुरा गरिरहेको छु। र जुन कुरा चाहिँ हाम्रो पापले बन्द गरिएको थियो तर ख्रिस्ट यीशुले त्यही दृष्टि हामीलाई दिनुभएको छ र हामी त्यही दृष्टिको बारेमा हामी केही महिना अगाडिबाट हामीले यो विषयमा हामीले वचन सुन्दै आइरहेका थियौँ र यसै खण्डलाई हामी फेरि आज निरन्तरता दिनेछौँ जुन चाहिँ सुसमाचार युहन्ना 9:35-41 हामी हेर्नेछौँ। कृपया तपाईँहरूले आफ्नो बाइबलमा सुसमाचार युहन्ना 9:35-41 आफ्नो बाइबलमा निकाल्न म अनुरोध गर्दछु। म हामी सबैजनाको निम्ति म पाठ गरिदिनेछु, तपाईँहरूले आफ्नो बाइबलमा हेर्नुहोला। तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भन्ने यीशुले सुन्नुभयो र त्यसलाई भेटाएर भन्नुभयो, के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ? त्यसले जवाफ दिई भन्यो, प्रभु उहाँ को हुनुहुन्छ, म उहाँमाथि विश्वास गर्नेछु। यीशुले त्यसलाई भन्नुभयो, तिमीले उसलाई देखेका छौ अनि तिमीसँग बोल्ने उही नै हो। 38 तब त्यसले भन्यो, प्रभु म विश्वास गर्दछु, र त्यसले उहाँलाई दण्डवत गर्यो अनि यीशुले भन्नुभयो, म न्यायको लागि यस संसारमा आएँ कि नदेख्नेहरूले देखुन् र देख्नेहरू चाहिँ अन्ध होऊन्। यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरूमध्ये कुनै कुनैले उहाँलाई भने, के हामी पनि अन्ध हौ त? यीशुले तिनीहरूलाई भन्नुभयो, तिमीहरू अन्ध भए त पापको दोषी हुने थिएनौ, तर तिमीहरू हामी देख्छौ भन्दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्छ। विशेष हामी यहाँबाट आज दुईवटा कुरालाई हेर्नेछौँ कि हामीले 9:1-12 हेर्थ्यौँ कि ख्रिस्टले दृष्टि दिनुहुन्छ र हामी यसकै अन्तिम खण्डलाई हामी हेरिरहेका छौँ र यहाँबाट हामी दुईवटा कुरा हेर्नेछौँ। आत्मिकी दृष्टिले हामीलाई आराधनातिर डोर्याउँदछ। 35:38 पहिलो वचनको बुदा रहेको छ, आत्मिकी दृष्टिले आराधनातिर डोर्याउँदछ र दोस्रो आत्मिकी अन्धोपनले पापतिर डोर्याउँदछ। 39:41 जब हामीले परमेश्वरको वचन बाइबलमा हामी हेर्छौँ भने एक अन्धोपनलाई, एक भ्रष्ट मानिसको सत्यता जान्ने उसको बुझ्ने क्षमताको बारेलाई एउटा उपमाको रूपमा हामीले बताएको हामी पाउँदछौँ कि जब हामी यिर्मिया 5:21 हेर्छौँ भने यसले यसरी भन्दछ, हे मूर्ख र समझ नभएका मानिस हो, यो कुरा सुन, तिमीहरू जसका आँखा त छन् तर देख्दैनौ, कान त छन् तर सुन्दैनौ। यिर्मियाको पुस्तकले मात्र होइन, ख्रिस्ट यीशु आफैले पनि मत्ती 15:1 फारिसीहरूलाई अन्धो मानिसको संज्ञा दिनुभएको हामी पाउँदछौँ। हामी आजको बुदामा जानुभन्दा अगाडि अझै हामी केही माथिका खण्डहरूलाई हामी हेर्नेछौँ। जब हामी यही योहन्ना 9:1-7 हामीले हेर्छौँ भने यहाँ एक जन्मैदेखिको अन्धो मानिसलाई जो ख्रिस्ट यीशु गएर उसलाई शारीरिक उसको दृष्टि उहाँले दिनुभएको कुरा हामी पाउँदछौँ र जब हामी 8 पदमा आउँछौँ, 8 पददेखि हामी 34 पदसम्म हामीले हेर्छौँ भने त्यहाँ ख्रिस्ट यीशु निष्क्रिय हामी देख्दछौँ, त्यहाँ ख्रिस्ट यीशुलाई हामी देख्दैनौँ। तर त्यहाँभित्र विभिन्न घटनाहरू घटेको हामी देख्दछौँ। त्यहाँ ख्रिस्ट यीशुले चङ्गाइ पार्नुभएको त्यस मानिसको छिमेकीहरू, उसका अभिभावक र त्यही व्यक्तिलाई फरिसीहरूले प्रश्न गरेका कुराहरू हामी यी बाँकी पदहरूमा हामी पाउँदछौँ। र जब हामी पद 34 आउँछौँ, एउटा कुरा हामी यहाँ देख्दछौँ कि त्यहाँ त्यस ख्रिस्ट यीशुले चङ्गाइ पार्नुभएको, दृष्टि दिनुभएको मानिसलाई फरिसीहरूले त्यस सभाघरबाट त्यसलाई निकालिदिएको हामी पाउँदछौँ। त्यस पछाडि घटनाले अर्को मोड लिँदछ र यसमा हामी विशेष केही कुरा देख्न सक्छौँ कि ती फरिसीहरूले त्यस मानिसलाई मात्रै निकालिएको छैनन्, यहाँ हामीले हेऱ्यौँ भने उनीहरूले ख्रिस्ट यीशुले गर्नुभएको आश्चर्य कर्महरूको पनि उनीहरूले व्यवस्था गरेको छन्, उनीहरूले इन्कार गरेको छन् र ख्रिस्ट यीशु स्वयंलाई पनि उनीहरूले वास्तवमा इन्कार गरेको हामी पाउँदछौँ। तर जब पद 35 हामी आउँछौँ, आजको हाम्रो पहिलो बुँदामा, कि आत्मिकी दृष्टिले हामीलाई आराधनातिर डोर्याउँदछ। जब हामी यो खण्डलाई हेर्छौँ, पद 35 हेर्नुहोस् न, तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भन्ने यीशुले सुन्नुभयो र यीशुले भेटाएर भन्नुभयो, के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ? हामी यस जुन यस पदलाई हेर्छौँ भने यस पद र जब हामी यस 9:1-7 पदसम्मको घटनालाई हामीले दाँजेर हेर्ने भने यस घटना र त्यहाँको घटना ठ्याक्कै त्यस्तै भएको छ। जब हामीले 9:1-7 हेर्दाखेरि त्यस अन्धा मानिस परमेश्वर कहाँ ऊ आफै गएको छैन, तर ख्रिस्ट यीशु त्यस मानिस कहाँ जानुभएको छ। ख्रिस्ट यीशुको पहिलो कदम हामी देख्दछौँ र जब 35 पदमा हेर्नुहुन्छ, त्यहाँ पनि ख्रिस्ट यीशु त्यस मानिस कहाँ जानुभएको छ। त्यहाँ दुईवटा घटना ठ्याक्कै उस्तै हामीले देख्दछौँ। पहिलो घटनामा के भएको छ, ख्रिस्ट यीशुले त्यस अन्धा मानिसलाई उसको शारीरिक आँखा चङ्गाई बनाउनु भएको छ। फेरि यहाँ जब ख्रिस्ट त्यस मानिस कहाँ जब 35 पदमा आउनुहुन्छ, यो उहाँको एप्रोच, त्यस मानिसप्रतिको उहाँको कदम, उसको आत्मिकी आँखा खोलिदिनको निम्ति ख्रिस्ट यीशुको अग्रता हामी यहाँ देख्दछौँ। प्रियहरू, जब हामी यहाँ यो हेर्दछौँ, फेरि पद 34 नै, त्यहाँ यस ख्रिस्ट यीशुले निको पार्नुभएको अन्धा मानिस त्यहाँका धर्मगुरुहरूबाट निकालिएको छ, तर पद 35 हेर्नुहोस् न, एक उद्धारकर्ताबाट अँगालिएको हामी यहाँ पाउँदछौँ। देख्नुहुँदैछ, यस कुराले हामीलाई के देखाउँछ? यस कुराले स्पष्ट यो देखाउँदछ कि हाम्रो उद्धार मुक्तिमा पनि जसरी ख्रिस्ट यीशु यस मानिसका पहिलो कदम चालेर जानुभयो, त्यसरी नै हाम्रो उद्धार मुक्तिको निम्ति पनि परमेश्वरले हाम्रो उद्धारको निम्ति पहिलो कदम चाल्नुभएको छ। किनकि हामी पूर्ण रूपमा भ्रष्ट थियौँ, हामी पापी थियौँ। त्यसैले त रोमी 3:10-11 यसरी भन्दछ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही पनि छैन, ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकममा भएका छन्, कसैले असल गर्दैनन्, असल गर्ने एकजना पनि छैन। ख्रिस्ट यीशुलाई पाउनुभन्दा अगाडिको हाम्रो जीवन यही नै हो, वास्तविक हाम्रो जीवन यही रोमी 3:10-12 बताइदिएको जीवन तपाईँ र मेरो जीवन हो। एक दृष्टिविहीन मानिसले आफैलाई दृष्टि दिन सक्दैन, जसरी एक मुर्दाले आफैलाई जीवन दिन सक्दैन, हाम्रो वास्तविक आत्मिक जीवन यही थियो। त्यसै कारण परमेश्वरले हाम्रो उद्धार मुक्तिको निम्ति पहिलो कदम चाल्नुभयो, हाम्रो आत्मिकी आँखा खोलिदिनको निम्ति उहाँले पहिलो कदम चाल्नुभयो। त्यसैले त हामीलाई दोस्रो कोरिन्थी चारको ख खण्डले भन्दछ, हाम्रो आत्मिक आँखा यस संसारको देवले हाम्रो समक्षहरू सबै अन्धो तुलाइदिएको थियो। त्यसकारण हामी परमेश्वरको सत्यतालाई, परमेश्वरको सुसमाचारलाई हामी बुझ्न सक्दैनथ्यौँ। ख्रिस्ट यीशु पाउनुभन्दा अगाडिको वास्तविक तपाईँ र मेरो जीवन यो हो। तर परमेश्वरले तपाईँ र मेरो मुक्तिको निम्ति पहिलो कदम चाल्नुभएको छ। त्यसै कारण ख्रिस्ट यीशुले यही सुसमाचार युहन्ना 6:44 पदमा भन्नुहुन्छ, मलाई पठाउनुहुने पिताले खिच्नु भएन भने कोही म कहाँ आउन सक्दैन। ख्रिस्ट आफैले भन्दै हुनुहुन्छ, यदि परमेश्वरले नै ख्रिस्टमा खिच्नु भएन भने तपाईँ र मैले ख्रिस्टको सुसमाचार बुझ्न सक्दैनौँ, ख्रिस्टलाई चिन्न सक्दैनौँ। हाम्रो मुक्तिमा पहिलो कदम परमेश्वरले पहिलो कदम चाल्नु भएको छ। त्यसै कारण यहाँ हामी यो स्पष्ट देख्दछौँ कि ख्रिस्टले त्यस मानिसको आत्मिक अन्धोपन खोलिदिनको निम्ति पहिलो कदम उहाँले चाल्नुभएको छ। त्यति मात्रै होइन, जब उहाँले त्यस मानिसलाई भेटाउनु भयो त्यसपछि उहाँले एउटा प्रश्न गर्नुहुन्छ, धेरै महत्त्वपूर्ण प्रश्न। त्यही 35 अन्तिम खण्डलाई हेर्नुहोस् न, ख्रिस्ट यीशुले के भन्नुभयो, के तिमी मानिसको पुत्रमाथि विश्वास गर्न चाहन्छौ? यो प्रश्न एकदमै महत्त्वपूर्ण प्रश्न हो। जब तपाईँले यस प्रश्नको संरचनालाई हेर्नुहोस्, यसको व्याकरणलाई तपाईँले विचार गर्नुहोस्, यहाँ हामी स्पष्ट रूपमा यो प्रश्न धेरै महत्त्वपूर्ण हामी देख्छौँ। यो प्रश्न एक साधारण तरिकाले ख्रिस्ट यीशुले त्यस मानिसलाई सोध्नु भएको छैन, एक निर्दिष्ट रूपमा उहाँले त्यस मानिसको विश्वासको मात्राको बारेमा, कति विश्वास गर्छौ भन्ने विषयमा यहाँ प्रश्न गर्नुभएको छैन। तर प्रश्न यो छ कि कसमाथि विश्वास गर्दछौ, कि मानिसको पुत्र, जुन चाहिँ यो मानिसको पुत्र, जुन दानियल अगमवक्ताले पनि मानिसको पुत्रको बारेमा बताउनु भएको थियो, जो मसीह आउनुहुने मसीह ख्रिस्ट यीशुको बारेमा यसले बताइरहेको छ। त्यसै कारण ख्रिस्ट यीशुले यस मानिसलाई किन यो प्रश्न गर्नुभयो, किन यो प्रश्न महत्त्वपूर्ण छ, कि के तिमी त्यही मसीह ख्रिस्ट यीशुमाथि विश्वास गर्दछौ? केवल त्यस मानिसले परमेश्वरलाई परमेश्वरबाट पठाइएको व्यक्ति या त एउटा अगमवक्ताको रूपमा मात्र होइन, तर उसले के साँच्ची नै उहाँ परमेश्वरबाट पठाइनु भएको उहाँ मसीह, जुन प्रतिज्ञा गरिएको मसीहको रूपमा उहाँमाथि के विश्वास गर्दछ? प्रश्न त्यसैले यो महत्त्वपूर्ण छ। र त्यस मानिसको जवाफले हेर्नुहोस् न, 35, प्रभु उहाँ को हुनुहुन्छ, म उहाँमाथि विश्वास गर्दछु। अझै पनि यस मानिस केही कन्फ्युजन देखिन्छ, केही दुधारमा देखिन्छ, कि उसले किन दुधारमा देखिन्छ भन्दाखेरि ख्रिस्टलाई उसले परमेश्वरको पुत्रको रूपमा अझै पनि चिनेको छैन। त्यसै कारण त उसले यहाँ प्रश्न गर्दैछ। वास्तवमा यस मानिसले, जब हामी 17 हेर्छौँ भने, जब फारिसीहरूले उसलाई ख्रिस्ट यीशुको बारेमा, जसले उसको शारीरिक अन्धोपनलाई हटाएर आँखा दिनुभएको थियो, उहाँको बारेमा सोद्धाखेरि उसले एक अगमवक्ता हुनुहुन्छ भने घोषणा गरेका थिए, अगमवक्ताको रूपमा चिनेका थिए। जब 33 तपाईँले हेर्नुहुन्छ कि त्यही अन्धा मानिसले, जुन ख्रिस्टले त्यस अन्धा मानिसलाई दृष्टि दिनुभएको मानिसले ख्रिस्ट यीशुलाई एक परमेश्वरबाट पठाइएको व्यक्तिको रूपमा मात्रै उसले देखेको थियो। त्यसै कारण ख्रिस्टले यहाँ प्रश्न गर्दैछ, के तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ? र त्यसमाथि पनि त्यस मानिसले उत्तरमा प्रति प्रश्न गरेको छ। तर ख्रिस्ट यीशुको उत्तरले हेर्नुहोस् न, 37, हामी त्यहाँ के पाउँछौँ ख्रिस्टले दिनुभएको उत्तर, तिमीले उसलाई देखेका छौ अनि तिमीसँग बोल्ने उही नै हो। यही समय परमेश्वरले त्यस मानिसको हृदयको आँखा खोलिदिनु भएको छ। उसको प्रतिउत्तरमा हेर्नुहोस् त पद 38 त्यस पछाडि के भएको छ, प्रभु म विश्वास गर्दछु र त्यसले उहाँलाई दण्डवत गर्यो अर्थात् आराधना गर्यो। हाम्रो मुक्तिमा परमेश्वरको पहिलो कदम भए तापनि मुक्ति हाम्रो विश्वासको प्रतिउत्तरभन्दा बाहिर छैन प्रियहरू। है म एउटा महत्त्वपूर्ण कुरा भन्दैछु, फेरि पनि म दोहोऱ्याउन चाहन्छु। यहाँ हामी के देख्दैछौँ भन्दाखेरि परमेश्वरले हाम्रो यस मानिसको दृष्टि खोल्नको निम्ति पहिलो कदम चाल्नुभएको छ, उसको दृष्टि खोलिदिनु भएको छ र पनि उहाँले प्रश्न गर्दै हुनुहुन्छ र उसको मुखको स्वीकार उसको रेस्पोन्स यहाँ देखिँदैछ विश्वासमा। त्यसै कारण मुक्ति परमेश्वरको पहिलो कदम हो, यद्यपि मुक्ति हाम्रो विश्वासको प्रतिउत्तरभन्दा बाहिर छैन। सल्वेसन इज नेभर अपार्ट फ्रम फेथ रेस्पोन्स। यीशुले भन्नुभयो जब उहाँको पहिलो सेवकाइमा उहाँले के भन्नुभयो, मर्कुस 1:15 परमेश्वरको राज्य नजिक आइपुगेको छ, पश्चाताप गर र विश्वास सुसमाचारमा विश्वास गर। ती विश्वास गर्ने हृदय पनि परमेश्वरले दिनुहुन्छ। त्यसै कारण योहन्ना 3:16 हामी स्पष्ट पाउँदछौँ कि किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। देख्दै हुनुहुन्छ विश्वासको कुरा। र यहाँ मात्र होइन, पावलले तिमोथीलाई पनि 1 तिमोथी 1:16 यसरी भन्नुहुन्छ, तर यसकारण मैले कृपा पाएँ कि तिमीहरूमा सबैभन्दा मुख्य पापी भएर पनि मद्वारा यीशु ख्रीष्टले आफ्नो असीम धैर्य प्रकट गर्न सकुन् भने ताकि उहाँमाथि विश्वास गरेर अनन्त जीवन पाउनेहरूका लागि म एक उदाहरण भन्न सकौँ। हामी यहाँ स्पष्ट देख्दछौँ हाम्रो उदाहरण मुक्तिमा ख्रिस्टको लागि जुन हामीले विश्वास गर्नुपर्छ, ख्रिस्ट येशुमाथि हामीले कति विश्वास गर्छौँ भन्ने होइन, ख्रिस्ट येशुमाथि। ख्रिस्ट येशुले क्रुसमा हाम्रो उद्धारको निम्ति गर्नुभएको ती काममा हामीले विश्वास गर्नुपर्दछ, जुन विश्वास चाहिँ पूर्ण भरोसा हो। हामी आफ्नो शक्ति र सामर्थ्यमा होइन तर ख्रिस्टले क्रुसमा सकाउनु भएको मुक्तिको कार्यमाथिको भरोसा हो, पूर्ण भरोसा हो। यस मानिसले जब ख्रिस्टको उत्तरलाई सुन्दछ उसले विश्वास मात्रै गर्दैन उसले आराधना पनि गर्दछ। यहाँ तपाईँले देख्दै हुनुहुन्छ कि दण्डवत गर्यो, तपाईँहरूको बाइबलमा मेरो बाइबलमा दण्डवत गर्यो भनेर लेखिएको छ। दण्डवतको अर्थ यही हुन्छ कि उसले आराधना गर्यो। जब परमेश्वरले मानिसको आँखा खोलिदिनुहुन्छ, मानिसले जब जीवित बनाउनुहुन्छ, त्यसले प्रतिउत्तर स्वरूप परमेश्वरको आराधना गर्दछ। आराधना गर्नु भनेको निरन्तर तपाईँ चर्च आउनु मात्र होइन, आराधना भनेको तपाईँले आफ्नो जीवन नै परमेश्वरमा समर्पण गर्नु हो। तपाईँले आफ्नो जीवनको हरेक क्षेत्रमा परमेश्वरको महानता देख्नु, परमेश्वरलाई श्रद्धा गर्नु हो। प्रियहरू, हाम्रो अस्तित्वको पहिलो उद्देश्य नै परमेश्वरको आराधना गर्नु हो। तर जब हामी उत्पत्तिमा जान्छौँ भने त्यहाँ ती आराधना गर्नबाट चुकेको पाउँदछौँ। उनीहरू मात्रै होइन, हामीहरू पनि हाम्रो अस्तित्वबाट नै हामी परमेश्वरको आराधना गर्न चुकेका छौँ। यद्यपि परमेश्वरले हामीलाई उहाँको महान अनुग्रह र कृपामा हामीलाई उद्धार गर्नुभएको छ र यस उद्धार गर्नु पनि उहाँले उहाँको आफ्नो महिमाको निम्ति उहाँको आराधनाको निम्ति हो। के तपाईँले आफ्नो जीवन परमेश्वरमा समर्पण गर्नुभएको छ? कि तपाईको यो जीवनले परमेश्वरको आराधना गर्दछ। यस हलमा आएर तपाईको बुलन्द आवाजमा उहाँको महानताको गीत गाएर मात्रै उहाँको आराधना हुँदैन प्रियहरू। परमेश्वरको आराधना तपाईँ र मेरो जीवनको समर्पणता हो कि तपाईँका कलेजका मित्रहरूले तपाईँका कलेजका साथी सङ्गीहरूसँग तपाईँ सँगै हुँदाखेरि के तपाईँको जीवन फरक देख्छन्, के तपाईँले उनीहरूको बीचमा परमेश्वरको आराधना गर्नुहुन्छ या त उनीहरू सँगै एउटै देखिनुहुन्छ। यहाँ देख्दै हुनुहुन्छ कि एक अन्ध मानिसलाई परमेश्वरले आत्मिक रूपमा उसको आँखा खोलिदिनु भएको छ, उसको प्रति उत्तरमा उसले आफ्नो जीवन समर्पण आराधना गरेको छ। के तपाईँको आराधना यो हलभित्र मात्रै सीमित छ? यदि परमेश्वरले तपाईँ र मेरो हृदय तपाईँ र मेरो आत्मिकी आँखा खोलिदिनु भएको छ भने हामीले पक्कै पनि हाम्रो जीवनको हरेक क्षेत्रबाट हामी उहाँको श्रद्धा गर्छौँ। तपाईँको परिवारमा, तपाईँको व्यक्तिगत जीवनमा के तपाईँ र मैले परमेश्वरको आराधना गरेका छौँ? त्यसै कारण परमेश्वरले जब हाम्रो हृदय जब हामीलाई जीवित बनाउनुहुन्छ, मैले सुरुमा पनि भनेको थिएँ कि म त्यो कुरालाई फेरि पनि दोहोऱ्याउन चाहन्छु कि बाइबलले जब अन्धोपनको कुराहरू गर्दछ यो एउटा उपमाको रूपमा प्रयोग गरेको हामी पाउँदछौँ। हाम्रो भ्रष्टताको बारेमा बताउनको निम्ति, हाम्रो आत्मिकी स्तर देखाउनको निम्ति यो शब्द प्रयोग गरेको छ। तर जब उहाँले हामीलाई दृष्टि दिनुहुन्छ यो कुराले परमेश्वरको आराधनातिर दोहोऱ्याउँदछ। तर जब हामी अन्धकारमै हुन्छौँ, जब हामी आत्मिकी अन्धोपनमै हुन्छौँ भने यसले तपाईँ र मलाई निरन्तर पापतिर नै धकेलिरहन्छ, पापतिर नै डोर्याइरहन्छ। आउनुहोस् आजको दोस्रो बुदा हामी हेर्नेछौँ, आत्मिकी अन्धोपनले पापतिर डोर्याउँदछ। पद 39-41 यस खण्डमा यीशुले फरिसीहरूलाई अन्धोपनको उनीहरूको उजागर गरिदिनु भएको हामी पाउँदछौँ। साथ यहाँ फरिसीहरूको आत्मिकी अन्धोपनले उनीहरूलाई घमण्ड उत्पन्न गरेको पनि हामी पाउँदछौँ। त्यसै कारण त यीशुले भन्नुभयो, म न्यायको लागि यस संसारमा आएँ कि नदेख्नेहरूले देखुन् र देख्नेहरू चाहिँ अन्ध होउन्, जुन पद 39 यीशुले भन्नुभयो। तर यीशुको भनाइलाई लिएर त्यहाँ कोही फरिसीहरूले प्रश्न गरेको छ। ती ख्रिस्ट यीशुको भनाइप्रति उनीहरूको आक्रोश हामी देख्छौँ कि ख्रिस्ट यीशुले जब पद 39 भन्नुभएको कुरा त्यहाँ फरिसीहरूले पनि हामी सुनेको कुरा पद 40 हामीलाई देखाउँदछ कि उनीहरू पनि त्यहाँ थिए। त्यसै कारण त उनीहरूले भन्दछन् कि हामी पनि अन्ध हौ त। फेरि पनि यो प्रश्नको ढाँचालाई हेर्नुहोस्, यस प्रश्नको व्याकरणलाई एकपटक विचार गर्नुहोस्। उनीहरूले कस्तो उत्तर चाहेका छन् प्रश्नमा? उनीहरू वास्तवमै हामी अन्धोपन छैनौँ, हामी अन्ध होइनौँ भन्ने उनीहरूको प्रश्नले जवाफ मागेको छ। तर ख्रिस्ट यीशुले हेर्नुहोस् न उनीहरूलाई कसरी जवाफ दिनुहुन्छ। पद 41 तिमीहरू अन्धा भए ता पापको दोषी हुने थिएनौ, तर तिमीहरू हामी देख्छौ भन्दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्छ। जब हामी ख्रिस्ट यीशुले भन्नुभएको पद 39 केही शब्दहरूलाई हामी हेर्छौँ, उहाँले भन्नुभएको छ म न्यायको लागि यस संसारमा आएँ। जब हामी यही सुसमाचार योहन्ना 3:17-47 हामी दाँझेर हेर्छौँ भने यस अनुसार न्याय चाहिँ संसारमा आउने यीशुको मुख्य कारण थिएन योमा। तर यो भन्दै गर्दा यो होइन कि ख्रिस्टको वचन यी दुईवटा वचनहरू बाझिएको छ भन्ने कुरा यो होइन। तर वास्तवमै ख्रिस्ट येशूलाई संसारमा न्याय गर्ने अधिकार पिताले दिनुभएको छ। येशू यस संसारमा मानिसको उद्धार गर्न आउनुभयो, साथसाथै उहाँले उहाँलाई इन्कार गर्नेहरूको न्याय र इन्साफ गर्न पनि उहाँले त्यो अधिकार लिएर आउनुभएको छ। किनभने जसले उहाँमाथि विश्वास गर्यो त्यसले उद्धार पायो, तर जसले उहाँलाई विश्वास गरेन उनीहरू दोषी ठहरे र उनीहरू त्यही परमेश्वरको इन्साफमा परेका छन्। तपाईँले योहन्ना 3:18 पदमा हेर्नुभयो भने पाउनुहुन्छ, ख्रिस्ट येशूले हाम्रा पापहरू प्रकाशमा ल्याउनुहुन्छ, हाम्रा हृदयका कुराहरू हाम्रा भावनाहरू प्रकट गर्नुहुन्छ। उहाँको ज्योतिमा हाम्रा सबै उहाँको ज्योतिमा हामी सबैजना दोषी ठहरिन्छौँ, तर उहाँमाथि ख्रिस्ट येशूमाथि विश्वास गर्नेहरू परमेश्वरको दृष्टिमा निर्दोष ठहरिन्छन्। किन? ख्रिस्ट येशूले हाम्रा सबै दोषहरू त्यही कलवरीको क्रुसमा बोक्नु भएको छ। त्यसै कारण ख्रिस्ट येशूमाथि विश्वास गर्नेहरूलाई परमेश्वरको नजरमा उनीहरू निर्दोष ठहरिन्छ, तर आफ्नै कामबाट होइन, ख्रिस्ट येशूमाथि भरोसा गरेको कारण, ख्रिस्ट येशूको कारण। त्यसै कारण ख्रिस्टमा उनीहरूलाई अब दोष दण्डको आज्ञा छैन। येशूले त्यहाँ अर्को शब्द पनि प्रयोग गर्नुभएको छ, नदेख्नेहरूले देखुन् भनेर। है, ख्रिस्ट येशूले ती नदेख्नेहरू, यहाँ येशू ख्रिस्टले आत्मिकी रीतिको नदेख्ने कुरा गर्दै हुनुहुन्छ कि यस खण्डमा उल्लेखित जन्मदेखि अन्धो भएको मानिस जस्तै सबै मानिसहरू जन्मदेखि नै आत्मिक तवरले अन्धा हुन्छन्। त्यसै कारण ख्रिस्ट येशू आत्मिकी दृष्टि दिन आउनुभयो। त्यसै कारण ख्रिस्टमा हुनेहरूलाई अब यो दोष छैन, यो न्याय छैन, तर जो ख्रिस्टमा छैनन्, जो आत्मिक अन्धोपनमा छन्, उनीहरूको निम्ति अझै यो न्याय छ। र येशूले यहाँ वास्तवमा फरिसीहरूलाई उनीहरूको आत्मिकी घमण्डको रूपमा उनीहरूको आत्मिकी अन्धोपनलाई अझै पनि उहाँले प्रकट गर्दै हुनुहुन्छ, किनभने तिनीहरूले यो प्रष्टै रूपमा प्रमाण गरेको छन् कि प्रष्ट रूपमा देखाइदिएका छन् कि फरिसीहरू कसरी अन्धोपन छन्, कसरी उनीहरूले घमण्ड गरेको छन् भन्ने कुरा स्पष्ट जब हामी 9 अध्यायमा हामी हेर्छौँ भने, एकदेखि हेर्दै जान्छौँ भने ख्रिस्ट येशूले गर्नुभएको आश्चर्य कर्महरूलाई पनि उनीहरूले इन्कार गरेका छन् र ख्रिस्ट येशूलाई पनि उनीहरूले इन्कार गरेका छन्। किनभने उनीहरू त्यहाँ यति धर्मगुरुहरू थिए, उनीहरूले यति अध्ययन गरेका थिए कि मसिंह आउनुहुने मसिंहको बारेमा उनीहरूलाई थाहा थियो, उनीहरूलाई त्यो ज्ञान थियो, तर पनि उनीहरूको हृदय उनीहरूको आत्मिक रूपमा उनीहरू अन्धो थिए। त्यसै कारण उनीहरूले मसिंहलाई चिनेनन्, मसिंहलाई उनीहरूले इन्कार गरे। त्यसै कारण यहाँ ख्रिस्ट येशूले उनीहरूलाई भन्दै हुनुहुन्छ, त्यसै कारण त उहाँले भन्दै हुनुहुन्छ कि 41:1 तर तिमीहरू हामी देख्छौँ भन्दछौ, यसकारण तिमीहरूमा पाप रहिरहन्छ। उनीहरूले आफ्नो पाप स्वीकार्न उनीहरूले हिचकिचाएको छ, र जब हामी ख्रिस्टलाई स्वीकार्न हामी इन्कार गर्छौँ, हामी सधैँ आत्मिकी अन्धोपनमा हुन्छौँ, जुनले चाहिँ तपाईँ र मलाई जहिले पनि पापतिर धकेल्दछ, कि यी फारिसीहरू जस्तै तपाईँ र मलाई एउटा घमण्डतिर जहिले पनि यसले उक्साउँदछ, आफैलाई सबल देख्ने, आफै सक्षम देख्ने, आफ्नो जीवनको आफै मालिक आफै राजा देख्ने बनाउँदछ, जसरी यी फारिसीहरूले ख्रिस्टलाई इन्कारे। र मुख्य कुरा त हामीलाई सुसमाचार नदेख्ने, सुसमाचारलाई इन्कार गर्ने हामीलाई त्यो घमण्ड यसले ल्याउँदछ, र सुसमाचारलाई इन्कार गर्न, ख्रिस्टलाई इन्कार गर्न पनि परमेश्वरप्रतिको यो विद्रोह हो, जसलाई नै बाइबलले पाप भनेर भन्दछ। र यसले जहिले पनि आत्मिकी अन्धोपनले ख्रिस्टलाई नदेख्न परमेश्वरको विद्रोहतिर निरन्तर यसले डोर्याउँछ। त्यसै कारण यस अन्धपनबाट हटाउनको निम्ति यी फारिसीहरूले जस्तै आउने हुने मसीहलाई होइन, हामीले आउनुभएको मसीहमाथि विश्वास गर्नुपर्छ, जो आजभन्दा 2000 वर्ष अगाडि आउनुभयो, मानिसको रूपमा देह धारण गरी आउनुभयो, जो जसले एउटा सिद्ध जीवन जिउनुभयो, जसले पापीहरूको निम्ति उहाँले एउटा सिद्ध जीवन जिउनुभयो, उहाँ क्रुसमा मर्नुभयो, उहाँ गाडिनुभयो, तेस्रो दिनमा जीवित भई उठ्नुभयो। र जब हामी यही क्रिस्टमा हामी विश्वास गर्छौँ तब हाम्रा यी आत्मिकी अन्धोपन हटाइनेछ र हामी क्रिस्टको महानतालाई देख्नेछौँ। यदि हामी यो कुरामा विश्वास गर्दैनौँ, क्रिस्ट यीशुलाई इन्कार गर्छौँ भने हामी निरन्तर परमेश्वरकै विद्रोहतिर लाग्दछौँ। र यो चाहिँ सबैभन्दा डरलाग्दो कुरा हो कि एक दिन हामी त्यही परमेश्वर जो तपाईँ र मलाई सृष्टि गर्ने परमेश्वरको अगाडि हामी खडा हुनुपर्नेछ, उहाँको न्याय आसनमा हामी उभिनुपर्नेछ, जुन आत्मिकी अन्धोपनले सधैँ त्यतै डोर्याउन उस्काइरहनेछ। तर जब हामी ख्रिस्टमा हुन्छौँ भने हामीलाई जहिले पनि हामीलाई आराधनातिर डोर्याइरहँदछ। प्रिय मित्रहरू, जब हामी यस सुसमाचार 9 अध्यायलाई हेर्दछौँ, यो एउटा कथामा मात्रै सीमित रहेको यो अध्याय होइन प्रियहरू, जहाँ एउटा जन्मैदेखिको अन्ध मानिस र ख्रिस्टले त्यस मानिसलाई निको बनाउनु भएको एउटा घटनाको मात्रै यो अध्याय होइन, तर यहाँ त वास्तविक तपाईँ र मेरो कथा यहाँ स्पष्ट देखाइदिएको छ। वास्तविक यो अन्ध मानिस त तपाईँ र म हौँ, कि तपाईँ र म जन्मदै आत्मिक रूपमा हामी अन्धा थियौँ, हामी देख्ने थिएनौँ परमेश्वरको महानतालाई, उहाँलाई चिन्ने थिएनौँ, उहाँलाई आराधना गर्ने हामी थिएनौँ। हामी त अन्धकारलाई नै प्रेम गरिरहने, पापलाई नै प्रेम गरिरहने मान्छे थियौँ। तर हाम्रो उद्धार मुक्तिको निम्ति जसरी यहाँ ख्रिस्टले त्यस मानिसका पहिलो कदम चाल्नुभयो, त्यसरी नै परमेश्वरले तपाईँ र मेरो उद्धार मुक्तिको निम्ति पहिलो कदम चाल्नुभयो। र जसरी यस मानिसलाई उहाँले आत्मिकी आँखा खोलिदिनु भयो, त्यसरी नै परमेश्वरले तपाईँ र मेरो उद्धार मुक्ति गरिदिनु भएको छ। र हामी एक समय अन्धा थियौँ, अब हामी देख्ने भएका छौँ। यो हाम्रो आफ्नै शक्ति र सामर्थ्यले होइन, यो कुनै पनि विश्व प्रख्यात आँखा चिकित्सकको शल्यक्रियाबाट पनि होइन, तर सारा ब्रह्माण्ड सृष्टि गर्नुहुने ख्रिस्ट यीशुद्वारा हामीले दृष्टि पाएका छौँ। त्यो दृष्टि सदाको निम्ति हाम्रो निम्ति त्यो रहनेछ। र एउटै कुरा प्रियहरू, एउटै कुरा तपाईँहरूले भन्न सक्नुहुन्छ, तपाईँहरूको छिमेकी, तपाईँहरूको आफन्त, तपाईँहरूको साथीभाइ, एक समय म अन्धो थिएँ तर अब देख्ने भएको छु, केवल ख्रिस्ट यीशुले मेरो अन्धोपन हटाएर मलाई दृष्टि दिनुभएको छ, अब म देख्ने भएको छु, त्यसै कारण म गाउनेछु, त्यसै कारण म मेरो जीवन समर्पण गर्दछु जसले मलाई सृष्टि गर्नुभयो, जसले मलाई उद्धार मुक्ति दिनुभयो। आउनुहोस् प्रार्थना गरौँ।